السلام علیکم ناظرین، اس سے قبل ہم آپ کو کچھ کتابوں کے متعلق معلومات فراہم کر چکے ہیں جو قائد اعظم محمد علی جناح، مسلم لیگ اور قیام پاکستان کے بعد پاکستان کی سیاسی تاریخ پر آگاہی حاصل کرنے کے لیے ابتدائی کتابوں کا کام کر سکتی ہیں، اور یہ کتابیں مختصر ہیں لیکن پاکستان کی تاریخ سے آگاہی کے لیے ضروری ہے کہ ہمیں بر صغیر پاک و ہند کی تاریخ کے متعلق بھی علم ہو۔ اس سلسلے میں ڈاکٹر مبارک علی صاحب کی ایک 3 کتابوں کی سیریز ہے، اس میں سے پہلی کتاب برطانوی ہندوستان کے متعلق ہم آپ کو آگاہی فراہم کر رہے ہیں۔ یہ کتاب 2008 میں شائع ہوئی، یہ اس کا دوسری اشاعت تھی، اور اس کے بعد اب اس کی تیسری چوتھی اشاعت ہو چکی ہے جو کہ گزشتہ کتاب کے مقابلے میں چھوٹے سائز میں چھاپی گئی ہیں۔ اس بڑے سائز میں کتاب نہایت ہی خوش نما ہے، اور اس میں کلر تصاویر سے اور یہ جاذب ہو گئی ہے کتاب۔ اس کتاب کے ابتدائیہ جو کہ جولائی 2008 میں ڈاکٹر مبارک علی صاحب نے تحریر کیا ہے، فرماتے ہیں کہ ہندوستان کی تاریخ کے بارے میں لکھی گئی 3 کتابوں کا یہ نیا ایڈیشن ہے۔ کوشش کی گئی ہے کہ ان کے ذریعے طالب علموں اور عام قارئین میں ہندوستان کی تاریخ کے بارے میں عمومی آگاہی ہو۔ خاص طور سے یہ کوشش کی ہے شروع ہی سے طالب علم تاریخ کے بنیادی ماخذوں سے بھی واقف ہوں، اس لیے جگہ جگہ ان ماخذوں کے اقتباسات بھی دیے گئے ہیں۔ یہ صرف نصاب کی کتاب ہی نہیں بلکہ تاریخ کے بارے میں سماجی، معاشی اور سیاسی معلومات بھی ان میں دی گئی ہیں۔ خوشی کی بات ہے کہ ان کتابوں کو پسند بھی کیا جاتا ہے۔ اس کتاب کا تیسرا والیوم سے میں آغاز کر رہا ہوں جس کا نام ہے برطانوی ہندوستان، جس کے پہلے باب ہے ایسٹ انڈیا کمپنی ہندوستان میں۔ ہندوستان کی تاریخ کو مختلف ادوار میں تقسیم کرتے ہوئے ایک انگریز مورخ جیمز ملز نے اسے 3 حصوں میں بیان کیا ہے: ہندو دور حکومت، مسلم دور حکومت اور برطانوی دور حکومت۔ خاص بات یہ ہے کہ اس میں قدیم ہندوستان کو، ہندو عہد وسطی کو مسلم، اور جدید ہندوستان کو برطانوی کہا ہے، یعنی پہلے کے 2 ادوار تو مذہبی بنیادوں پر ہیں مگر برطانوی مذہب سے بالا تر رواداری کا حامل ہے۔ اس پر بھی بحث ہو رہی ہے کہ کیا ہندوستان جدید دور میں اس وقت داخل ہوا کہ جب یہاں انگریزوں کی حکومت قائم ہوئی، یا وہ اس سے پہلے جدید دور میں داخل ہو چکا تھا۔ انگریز مورخوں کا خیال تو یہ ہے کہ ان کی آمد سے پہلے ہندوستان پرانی روایات اور توہمات میں جکڑا ہوا تھا، انہوں نے اسے ان فرسودہ عقائد سے نکالا اور جدید ملک بنایا۔ اس کے برعکس ہندوستانی مورخوں کا کہنا ہے کہ یہاں نئے افکار اور خیالات پیدا ہو رہے تھے، تاجر طبقہ ابھر رہا تھا، آمد و رفت اور رسل و وسائل کے ذرائع بڑھ رہے تھے، और हिंदुस्तानी समाज में तब्दीलियां आना शुरू हो रही थी, मगर इनकी सनती तरक्की और ताजराना सरगर्मियों को अंग्रेज़ों ने आकर ख़त्म कर दिया। इसलिए अब कुछ मौरख जदीद दौर की इब्तदा अकबर या शाहजहाँ के अहद से करते हैं और अंग्रेज़ी इख्तदार को वो कॉलोनियल दौर का नाम देते हैं। हम बरतानवी दौर को भी दो हिस्सों में तकसीम करते हैं। एक तो 1757 से 1857 तक का ज़माना है, जो कि ईस्ट इंडिया कंपनी की हुकूमत का ज़माना था, जबकि 1858 से 1947 तक का हिंदुस्तान पर ताजे बरतानिया की हुकूमत रही है, जो बरे सगीर की आज़ादी और तकसीम के बाद ख़त्म हुई। ये बात जहन नशीन रखिए कि एक दौर ईस्ट इंडिया कंपनी का था और दूसरा दौर ताजे बरतानिया की हुकूमत का दौर था। कॉलोनियलिज्म क्या है? कॉलोनियलिज्म का उर्दू तर्जुमा तो नौ आबादियात किया जाता है। इस अस्तलाह को रोमियों ने इस्तेमाल करना शुरू किया था, जब वो दूसरे मुल्कों और इलाकों पर कब्ज़ा करते थे तो अपने इख्तदार और तसल्लुत को कायम रखने के लिए वहाँ अपनी नौ आबादियाँ कायम कर लेते थे। इस किस्म की नौ आबादियाँ कायम करने का रिवाज तकरीबन इन तमाम इम्पीरियल ताकतों में रहा था, जो गैर इलाकों को अपने मातहत करते थे। तारीख में जहाँ और चीज़ें बदलती रही हैं, वहाँ अल्फाज के मायने भी अपने मफहूम बदलते रहे हैं। इस वजह से अब कॉलोनियलिज्म या नौ आबादियात की इस्तलाह को गैर मुल्की इक़्तदार, कब्ज़ा और तसल्लुत के लिए इस्तेमाल किया जाता है। इस इस्तलाह पर 19वीं सदी में इस वक्त बहस हुई कि जब यूरोपी मुल्कों ने दो किस्म के इलाकों पर कब्ज़े किए, इनमें एक अमेरिका, ऑस्ट्रेलिया, न्यूजीलैंड और जज़ायर गरबुल हिंद थे कि जहाँ उन्होंने अपनी नौ आबादियाँ कायम की, लेकिन दूसरी तरफ एशिया अफ्रीका के वो ममालिक थे कि जहाँ उन्होंने अपनी नौ आबादियात नहीं बसाई बल्कि महज फौजी ताकत और क़ुव्वत पर कब्ज़ा किया। इसलिए ये सवाल उठा कि क्या हिंदुस्तान को इंग्लिस्तान की कॉलोनी कहना चाहिए। लेकिन चूंकि कॉलोनियलिज्म का मफहूम बदल गया, इसलिए बरतानवी अहद हुकूमत को हिंदुस्तान की तारीख में कॉलोनियल दौर कहा जाता है। तारीख में जब कोई मुल्क कॉलोनियलिज्म का शिकार होता है तो इसके नतीजे में न सिर्फ सियासी और माशी तौर पर इसका इस्तेसाल होता है, बल्कि इसकी तारीख, तहजीब और कल्चर का तसलसल भी टूट जाता है और मकबूज़ा इलाके के लोगों को ज़हनी तौर पर ग़ुलाम बनाने के लिए वह अपनी रिवायात और इदारों को इन पर मुसल्लत करते हैं। माशी तौर पर कॉलोनियल ताकत मकबूज़ा इलाकों के ज़राए को अपने मकासद के लिए इस्तेमाल करके इसे पसमानदा और मुफलिस बना देती है, यहाँ तक कि वो हर लिहाज से इसका मोहताज हो जाता है। कॉलोनियलिज्म की बुनियादें। अंग्रेज़ों ने जब एशिया और अफ्रीका के मुल्कों पर कब्ज़ा किया तो इनके नज़रिए की बुनियाद दो बातों पर थी। एक ये कि खुदा की मदद इनके साथ है, दूसरे चूंकि वो तहजीबी लिहाज से तरक्की याफ्ता हैं, इसलिए ये इनका फ़र्ज है कि वो इन रिवायात और क़दरों को दुनिया में फैलाएं। जब इन्हें हिंदुस्तान में मुसलसल फतवात हुई तो इससे उन्होंने ये नतीजा निकाला कि खुदा इनके साथ है और वो खुदा के मिशन को पूरा कर रहे हैं। तहजीबी लिहाज से इनका ख़्याल था कि चूंकि जिन मुल्कों पर उन्होंने कब्ज़ा किया है वो पसमानदा और गैर मुतमद्दन और जाहिल हैं और इस काबिल नहीं है कि अपनी हालत को बेहतर बना सकें, इसलिए तहजीबी मिशन के ज़रिए कोशिश की गई कि मकबूज़ा मुल्क के ज़राए पर काबू पाया जाए, सियासी इख्तदार मजबूत करने के बाद वहाँ साइंस और टेक्नोलॉजी कम से कम इस्तेमाल किया जाए, उनकी तिजारत पर अपनी इजारादारी मजबूत की जाए। इनका ख़्याल था कि महज़ब मुल्क की निगरानी में इनको पसमानदगी से निकाला जा सकता है। ये तो हमने आपको किताब के मुताल्लिक ابتدائی آگاہی فراہم کی۔ مزید آپ کی دلچسپی کے لیے کتاب کی فہرست کے متعلق آگاہی فراہم کرتے ہیں جو آپ کے اندر دلچسپی اور شوق پیدا کرے گا اس کتاب کے مطالعے کے لیے۔ پہلا باب، ایسٹ انڈیا کمپنی ہندوستان میں کالونیلزم کیا ہے، کالونیلزم کی بنیادیں، برطانوی ہندوستان کی تاریخ کیسے لکھی گئی، ہندوستان میں یورپی قوموں کی آمد، ایسٹ انڈیا کمپنی، تجارتی کوٹھی، نجی تجارت، سندھ کی پہلی انگریزی تجارتی کوٹھی، پریزیڈنسی، 18ویں صدی، کرناٹک کی جنگیں، یورپی جنگیں، ایسٹ انڈیا کمپنی بنگال میں، پلاسی کی جنگ، پلاسی کے بعد بکسر کی جنگ، لوٹ کھسوٹ کا نتیجہ، نواب یعنی نواب، کمپنی کامیاب کیوں ہوئی، کمپنی کے ذرائع آمدنی۔ دوسرا باب، کمپنی کی حکومت، ریگولیٹنگ ایکٹ، ایسٹ انڈیا کمپنی کے گورنر جنرل، کمپنی اور جنگیں، ٹیپو سلطان، ٹیپو کی شہادت، کمپنی کی ہندوستان میں جنگیں، ڈلہوزی اور ریاستیں، کمپنی اور انتظام، سول سرونٹس، آمدنی کے ذرائع۔ تیسرا باب، اصلاحات اور سماجی زندگی، ایشیاٹک سوسائٹی آف بنگال، فورٹ ولیم کالج، چھاپہ خانہ اور ٹائپ، انگریز طالب علم اور ہندوستانی منشی، دلی کا کالج، دلی کالج کا کتب خانہ اور 1857، جدید تعلیم، انگریزی زبان، نئی تبدیلیاں اور اخبارات، ڈاک، کمپنی اور معلومات، کمپنی کی حکومت اور اصلاحات۔ چوتھا باب، ہندوستان میں کمپنی کی سماجی زندگی، ہندوستانی کلچر، نسلی تعصب، کمپنی کے ملازمین میں سماجی سرگرمیاں، کھیل و تفریحات، بیماریاں، چرچ۔ پانچواں باب، کمپنی بغاوتیں اور 1857 کی جنگ آزادی، کسانوں کی بغاوتیں، 1857 کی جنگ آزادی، غدر، شورش یا جنگ آزادی، سر سید کا رسالہ اسباب بغاوت ہند، غالب اور 1857 کے بعد کی دہلی، ظہیر دہلوی کی داستان غدر، بہادر شاہ ظفر، 1857 کے بارے میں نظریات۔ 1852 کے بارے میں نظریات کے بعد چھٹا باب، ہندوستان اور تاج برطانیہ، ملکہ وکٹوریہ کا اعلان، دو ہندوستان، حکومت کا نیا انتظامی ڈھانچہ، وفاداری کی نئی بنیادیں، دہلی دربار، نئی تبدیلیاں، مردم شماری، میونسپلٹی، تعلیم۔ یہ کتاب مختصر ہے اور 78 صفحات پر مشتمل ہے۔ اتنی مختصر کتاب میں اتنی زیادہ معلومات شاید ہی اردو میں کسی کتاب میں فراہم کی گئی ہوں۔